الحمد لله الحمد لله الذي لم يلد ولم يولد ولم يكن له كفوا أحد أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا وشفيعنا محمدا عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حافظوا على الصلوات والصلاة الوسطى وقال الله تعالى في مقام آخر بسم الله الرحمن الرحيم والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر صدق الله العلي العظيم وبلغنا رسوله النبي الكريم الأمي الأمين ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد کرونا کی وبا اور بلا پھر دوبارہ پوری دنیا میں اپنے زوروں پہ ہے. احتیاط اور دعا اس سے بچنے کا سب سے بڑا علاج. اللہ کے رسول صلی اللہ علیہ وسلم کا فرمان بھی ہے، احتیاط علاج سے بھی بڑی چیز ہے. اور پھر بیماری کا علاج کرانا بھی سنت ہے، لیکن ساتھ ساتھ اللہ پاک سے دعائیں بھی چلتی رہیں، اس لیے کہ دعائیں ہزار احتیاط اور ہزار علاج سے بھی بہتر چیز ہے اور بہتر علاج ہے. کبھی کبھی کہا جاتا ہے کہ دعا تقدیر کو بھی موڑ دیتی ہے. اور بندہ مومن کا دعا پر ایمان اور یقین ہے، اس لیے آپ حضرات، چونکہ ہم نے آج جلدی جلدی جمعہ کرانے ہیں احتیاط کے ساتھ اور پرہیز کے ساتھ، ماسک پہن کے بیٹھے ہیں اور جہاں جہاں نشان لگے ہوئے ہیں ساتھی وہیں بیٹھے تاکہ ایک دوسرے سے فاصلہ بھی رہے. مجبوریاں ہیں، بے شک نماز کندھے سے کندھا ملا کے کھڑے ہونے کا نام ہوتا ہے، صفوں کا ایک دوسرے کے ساتھ ملنے جلنے کا نام ہوتا ہے، لیکن جب جہاں علاج اور پرہیز کی بات آ جاتی ہے، اور پھر ایک بات ہمیشہ یاد رکھنا کہ جس ملک میں رہو اس ملک کے قانون کا احترام کرو. بیماری ہے نہیں ہے، سازش ہے کیا ہے، یہ دنیا کے پروپیگنڈے ہیں، جو کچھ بھی ہے، ہم نے جہاں اللہ اور اس کے رسول کے قانون پہ چلنا ہے، وہاں جس ملک میں رہنا ہے اس ملک کے قانون کی بھی پاسداری کرنی ہے. नमाज पे बात चल रही थी दूसरे सिपारे में कुरान पाक में फरमाया गया नमाजों की हिफाजत करो, खास तौर पर दरमियानी नमाज की हिफाजत करो। हाफिजू अल सलावात, नमाजों की हिफाजत करो। वस्सलातिल वुस्ता, और खास तौर पर दरमियानी नमाज की हिफाजत करो। उलमाए किराम ने कुरान के इस हुक्म की रोशनी में लिखा है कि दरमियानी नमाज से मुराद असर की नमाज है। बेशक आप सल्लल्लाहु अलैहि वसल्लम खुद भी, सहाबाए किराम भी सारी नमाजों का एहतमाम करते थे, लेकिन अहादीस की रोशनी में मालूम होता है कि जितना नमाज असर का एहतमाम होता था ये बाकी तमाम नमाजों से बढ़ के होता था। असर जिस तरह बचपन एक जिंदगी है, जवानी एक जिंदगी है, इसी तरह हर इंसान की जिंदगी में एक वक्त असर भी आता है जब आदमी की कमर झुक जाती है। कमर का झुकना, यारों का अलग हो जाना, जेब का खाली हो जाना, गोड़ों और जोड़ों में दर्दों का हो जाना, नज़र का ना आना, नौकरियों का ना मिलना कि आपकी उम्र ज़्यादा हो गई है, रिटायरमेंट की उम्र हो गई है, ये सारी ज़िंदगी का वो वक्त है जिसको वक्त असर कहा जाता। और एक हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम ने भी इरशाद फरमाया कि जब किसी इंसान की ज़िंदगी में वक्त असर आता है, कि जब हाथ में लाठी का सहारा होता है बाकी सारे सहारे छोड़ देते हैं, वो गोड़ों और जोड़ों में दर्दों के बावजूद मस्जिद का रुख करता है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह कहते हैं कि मुझे शर्म आती है कि ये बंदा इस हालत में भी मेरे सामने आ रहा है, बस ये आता है तो मैं इसकी सारी खताओं और सारे गुनाहों को माफ़ कर देता हूँ। आप और मैं कितने हैं जिनकी ज़िंदगी में ये वक्त असर आ गया है। कहा जाता है कि 40 साल की उम्र के बाद वक्त असर शुरू हो जाता है। शेख सादी रहमतुल्लाह अलैह ने फारसी की अपनी एक किताब में एक शेर लिखा है, चहल साल उम्र अजीज़त गुज़श्त, मिजाजे तू अजहाल तिफली न गश्त। तेरी 40 साल की उम्र गुजर गई, अभी तक तो अपने आप को नहीं बदल सका, अब तो बदल लो। 40 साल के बाद बच्चों वाला मिजाज रखना और जवानों वाला मिजाज रखना यह अकलमंद की निशानी नहीं। बाज अहादीस में यूं आता है कि क़यामत के दिन अल्लाह के सामने कुछ अल्लाह के बंदे अर्ज करेंगे कि अल्लाह हमारे पास तो कोई डराने वाला आया ही नहीं था, तेरा नाम लेने वाला बताने वाला कोई आया ही नहीं था, ना रसूल ना नबी ना आलिम ना वली, किसी ने हमें बताया ही नहीं। तो अल्लाह पाक इरशाद फरमाएंगे झूठ बोलते हो, कोई ज़रूरी नहीं है, ये जो तुम्हारे सर में बाल सफ़ेद आ गए थे ये भी डराने वाले थे, ये भी तुम्हें बताने वाले थे कि तुम्हारी ज़िंदगी की शाम होने वाली, इसी से ही नसीहत ले लेते। ये तुम्हारे गोड़ों की दर्दें, तुम्हें चक्करों का आना, शुगर का हो जाना, ये सारी चीज़ें इसकी निशानी थी। कोई ज़रूरी नहीं कि तुम्हें डराने वाला कोई बंदा आता, ये चीज़ें भी इंसान को डराने वाली होती। और फिर कुरान पाक में पूरी एक सूरत है इसी नाम पर, फरमाया गया वल असर, कसम है मुझे असर की। वल फज्र, ये हमारा बचपन है, हम ना कदरे हैं लेकिन अभी भी कुछ घरों में कदरे हैं। एक कदर तो ये होती है कि बच्चा घर के अंदर सबका लाडला होता है, اور دوسری قدر اچھے گھروں میں ہوتی ہے کہ بوڑھا گھر میں ہو تو بوڑھا بھی گھر کا لاڈلا ہوتا. یہ ہمارے دستور بدل گئے کہ ہم بچوں سے تو پیار کرنے والے ہو گئے لیکن بوڑھوں کو گھروں سے نکالنے والے بن گئے. جبکہ اللہ کے ہاں بچے سے بھی زیادہ بوڑھے کا مقام ہوتا. شاید آپ حضرات نے سن بھی رکھا ہے, سمجھتے بھی ہیں, آپ صاحب ایمان ہیں کہ اللہ پاک نے 40 سال کی عمروں کے بعد نبیوں کے سر پر نبوت کا تاج رکھا ہے. آپ صلی اللہ علیہ وسلم کو بھی اللہ پاک نے, بے شک آپ نے فرمایا کہ آدم ابھی گارے میں تھا, میں نبی بن چکا تھا, لیکن آپ نے اعلان کب فرمایا؟ اور اعلان اسی وقت فرمایا جب اللہ نے کہا اعلان کرو, یا ایھا المدثر, اے کمبل اوڑھ کے لیٹنے والا میرا نبی, قم, کھڑا ہو, فانذر, اب لوگوں کو ڈرا, وربک فکبر, اپنے رب کی بڑائی کو بیان کر, وثیابک فطہر, اپنے تن کو, اپنے من کو, اپنے کپڑوں کو پاک کر, اب کھڑا ہو, لوگوں کو میرا نام سنا. اور آپ صلی اللہ علیہ وسلم نے جب اہل مکہ کو بلا کر اللہ کا نام بھی سنایا ہے تو مزے کی بات ملتی ہے تاریخ اسلام میں کہ آپ صلی اللہ علیہ وسلم نے پہلے مکے والوں سے پوچھا ہے, میں نے زندگی کا کتنا عرصہ تمہارے درمیان رہ کے گزارا ہے؟ سب نے کہا 40 سال. کہا اچھا 40 سال, تم نے مجھے کیسا پایا ہے؟ بشمول ابو جہل کے, سب نے کہا اے محمد, زور سے کہہ دیں صلی اللہ علیہ وسلم, تجھ سے بڑا ہم نے سچا دیکھا ہی کوئی نہیں. پھر آپ نے اس بات کو پکا کرانے کے لیے کہا کہ دیکھو میں پہاڑی پہ کھڑا ہوں, تم نیچے کھڑے ہو, اگر میں یوں کہوں کہ اس پہاڑ کے پیچھے ایک بہت بڑا دشمن کا لشکر ہے جو ابھی مکے پہ حملہ کرنے والا ہے, تمہیں نظر نہیں آ رہا, میری بات سن کے یقین کر لو گے؟ تمام اہل مکہ نے کہا اے محمد, زور سے کہہ دیں صلی اللہ علیہ وسلم, ہماری آنکھ دیکھ بھی لے, ہو سکتا ہے دھوکہ کھا جائے, لیکن جو کچھ تیری زبان سے نکلے گا وہ سچ کے سوا کچھ نہیں نکلے گا. ہم تیری زبان سے سن کر یقین کر لیتے ہیں دشمن ہوگا. اب آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, قولو, کہو لا الہ الا اللہ. 40 سال کی عمر کے بعد اللہ نے اعلان کرایا, اس لیے کہ 40 سال کی عمر جو ہوتی ہے یہ انسان کو ایک پختہ سمجھ, عقل اور فکر, جوانی مستانی ہوتی ہے, بندے سے خطائیں بھی ہوتی ہیں, ہر کسی سے ہوتی ہیں, لیکن جب 40 سال کے بعد بندہ ڈھلتا ہے یہ انسان کی وقت اثر زندگی کا شروع ہو جاتا, اور پھر جب مغرب آتی ہے تو پھر بندہ قبر میں چلا جاتا. یہ سورج کا غروب ہونا ہماری زندگی کے سورج کے غروب ہونے کے مترادف ہوتا. فرمایا والعصر, مجھے عصر کی قسم. بے شک مفسرین کے دو قول ملتے ہیں کہ عصر سے مراد کیا ہے, لیکن 80% علماء کا کہنا ہے کہ عصر سے مراد وقت عصر ہے, 20% علماء نے کہا ہے کہ عصر سے مراد زمانہ ہے, عربی میں زمانے کو بھی عصر کہا جاتا. اور یہ بھی ایک زمانہ ہے جس کو آپ بڑھاپے کا زمانہ کہتے ہیں. بعض علماء نے کہا کہ 48,000 زمانے ہیں, بعض علماء نے لکھا 18,000 زمانے ہیں, کسی نے لکھا 8,000 زمانے ہیں, اور ہمارے پاس جو 24 گھنٹے کی زندگی ہے اس میں پتہ نہیں کتنے زمانے آتے ہیں. آپ ایک لحظہ رو رہے ہوتے ہیں وہ ایک زمانہ رونے کا ہے, لحظے کے بعد آپ ہنس رہے ہوتے ہیں وہ ہنسنے کا زمانہ ہے, ایک بھوک کا زمانہ ہوتا ہے جب کھانا کھاتے ہیں وہ کھانا کھانے کا, یہ زمانے ہیں سارے. والعصر, فرمایا مجھے قسم ہے وقت عصر کے. میں نے اگلے دن بھی کہا تھا کہ کچھ تو اس کے اندر ہے کہ اللہ پاک فجر کی اور عصر کے وقت کی قسمیں کھاتا. بنانے والا وہ ہے وقت کو بھی. آپ کو اور مجھے قدر نہ ہو بنانے والے کو تو پتا ہے کہ فجر میں کیا ہے اور عصر میں کیا ہے. آپ صلی اللہ علیہ وسلم پر پانچ نمازیں, یہ آپ نے بھی سن رکھا ہے, میں نے بھی پڑھا ہے, سنا ہے علماء سے, معراج کی رات فرض ہوئی جب آپ معراج پہ تشریف لے گئے. لیکن اکثر علماء کا کہنا ہے پانچ نمازیں تو بے شک معراج میں فرض ہوئیں, لیکن دو نمازیں آپ صلی اللہ علیہ وسلم کو جیسے ہی غار حرا میں نبوت ملی تھی آپ صلی اللہ علیہ وسلم پر ضروری قرار دے دی گئی. معراج کی رات اگر پانچ نمازیں فرض ہوئی ہیں تو کیا اس سے پہلے آپ نماز نہیں پڑھتے تھے؟ نمازیں تھیں لیکن دو وقت کی تھی. علماء نے لکھا ہے ایک فجر کے وقت کی نماز تھی اور ایک کچھ علماء نے لکھا ہے سورج کے غروب ہونے کے بعد کی نماز تھی, اور اکثر علماء کا کہنا ہے کہ سورج کے غروب ہونے سے پہلے کی نماز تھی. سورج کے طلوع ہونے سے پہلے کی نماز کو عصر کہا جاتا ہے اور سورج فجر کہا جاتا ہے, اور سورج کے غروب ہونے سے پہلے والی نماز کو عصر کہا جاتا ہے. ایک حدیث میں آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, ساتھی دور دور ہو کے بیٹھے ہیں, جہاں نشان لگے ہوئے ہیں وہاں بیٹھے ہیں, مل جل کے نہ بیٹھے, ماسک کے بغیر کوئی بھی نہ بیٹھے. ایک حدیث میں آپ صلی اللہ علیہ وسلم نے یوں فرمایا کہ جب بھی کوئی کلمہ پڑھنے والا انتقال کرتا ہے, اس کی موت ہوتی ہے, غسل کفن اور نماز جنازہ کے بعد جب اس کو قبر میں رکھا جاتا ہے, ہم نے بھی جانا ہے, دعا کیا کریں اللہ ایمان پر موت دے دے اور اللہ قبر بھی نصیب کر دے, قبر بھی نصیب والوں کو ملتی ہے بھائی. پھر قبر میں ابھی دفنانے والے دفنا کر واپس نہیں ہو رہے ہوتے, ان کے چلنے کی جوتوں کی آواز آتی ہے کہ قبر میں فرشتے آ جاتے ہیں جو میت کو اٹھا بٹھاتے. بندہ اٹھ بیٹھتا ہے, اب وہ چاہے اوپر مٹیاں بھی ڈالی ہوئی ہوں, پتھروں کی سلیں بھی اوپر رکھی ہوئی ہوں, جیسے ہم ماں کے پیٹ میں ہلتے جلتے رہتے ہیں, اٹھ بیٹھتے بھی ہیں, لیٹتے بھی ہیں, سب کچھ کرتے ہیں, اسی طرح قبر کا بھی ایک پیٹ ہے, اللہ پاک قادر مطلق ہے, وہ مٹیوں کو پرے کر کے بندے کو اٹھا بٹھاتا ہے. اللہ کے لیے کیا مشکل, جس اللہ نے ہمیں پانی کے ایک ناپاک قطرے سے پہلے پیدا کر دیا ہے, اب تو ہم بنے بنائے تھے قبر میں آگے, اب اللہ پاک کے لیے کیا مشکل ہے کہ ہمیں زندہ کر کے اٹھا کے بٹھا دے. وہ دفن کر کے جانے والوں کی جوتوں کی آواز سنتا ہے اور وہ سمجھ جاتا ہے کہ اب مجھے دفن کرنے والے جا رہے ہیں. اس لیے ایک حدیث میں آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا دیر تک اس کی قبر پہ کھڑے رہا کرو تاکہ وہ تمہارے ساتھ مانوس ہو جائے, جب فرشتے اسے اٹھا بٹھاتے ہیں تو قبر میں وہ ڈرے نہیں, پتہ چلے سہارے کھڑے ہیں, میرے دوست بھائی بہن کھڑے ہیں باہر. یہ بھی ایک میت کا احترام ہوتا ہے مسلمان کا, یہ بھی دعا کر لیا کریں کہ اللہ پاک کبھی کسی کو دفناتے وقت قبر پر ہمیں جانے کی بھی توفیق دے دے, ہاتھوں سے کسی کو دفنانے کی توفیق بھی دے دے, قبر کے حالات سے واقفیت ہوتی ہے بندے کو. ہم تو اتنے ڈرے ہوئے ہوتے ہیں کہ دفناتے وقت کو ہاتھ لگانے کو تیار نہیں ہوتا, جبکہ مرنا سب نے ہے. اس وقت پہ سارے کہتے ہیں جی نمازی نمازی آگے بڑھو اس کو قبر میں اتارو, کوئی نیک بندے آگے بڑھو اس کو قبر میں اتارو. بے شک نیک بندوں کا قبر میں اتارنا افضل ہے, اس میں کوئی شک نہیں, لیکن رشتہ داروں کا قریبیوں کا قبر میں اتارنا اور زیادہ افضل ہے.
अब वो जैसे ही उसे उठा बिठाते हैं फरिश्ते, नकीरैन नाम आता है कुरान में उनका, वो जो दो फरिश्ते आते हैं, अब वो उठ बैठता है, उसे कब्र में यूं मालूम होता है सूरज गुरूब होने वाला, चाहे वो रात को दफन हो, चाहे वो फजर के टाइम दफन हो, चाहे दोपहर को दफन हो। तवज्जो मेरी तरफ रखें, कब्र में उस मुसलमान मैयत को जो पहले मैयत थी अब जिंदा होकर उठा बैठा है, उसे महसूस होता है कि सूरज गुरूब होने वाला। जिसने इस नमाज की आदत बना रखी थी, जिसको नमाज असर कहा जाता है, वो फरिश्तों से कहता है कि यारो बात सुनो, तुम्हारा आना मुबारक, तुम आए हो, मुझे पता है तुम मुझसे कुछ पूछने आए हो, अगर मुझे दो मिनट इजाजत दे दो मैं असर की नमाज पढ़ लूं, सूरह गुरूब होने वाला, फिर तुम्हारे सवालों का जवाब देता हूं। हो सकता है आप में से किसी के दिमाग में यह बात ही ना आ कि कारी साहब क्या कह रहे हैं, यह भी हो सकता है। किताबें तारीखें भरी पड़ी हैं इन वाकयात से, और यह तो आम तौर पर आपने सुन रखा है कि कितने साहबा ऐसे थे शहादत से पहले दुश्मनों के नरगे में गए, तो जब वो कत्ल करने लगे, शहीद करने लगे, तो कहा यार मुझे दो रकात पढ़ने दो फिर मुझे मार देना, मौत सर पे है, नंगी तलवार सामने है, लेकर नमाज। ये तो आप और मैं चूंकि थोड़े कमजोर हैं, दुकान पे गाहक खड़ा है, चलो यार नमाज बाद में पढ़ लेंगे, पहले गाहक को भुगता लें, लेकिन मरने वाले भी मौत से पहले नमाज को अदा करना जरूरी समझते थे। और कितने साहबा किराम ऐसे सजदे में गए तो दुश्मन हंसने लग गए, क्या इनको सजदा नमाज से बचा लेगा, और कईयों को बचा भी लिया गया और कईयों को सूली पे भी चढ़ा दिया गया। इस वक्त की एहतियात करने वाला, पाबंदी करने वाला। मैंने एक वाकया पढ़ा, इमाम मोहम्मद रहमतुल्लाह अलैह एक दिन एक सड़क पे बैठे, को मसला याद आ गया, किताब खोल के बैठ गए, पास से एक बारात गुजर गई, नजर उठा के देखा भी नहीं, तवज्जो ही नहीं गई, ध्यान ही नहीं गया, ख्याल ही नहीं गया, बारात चली गई। थोड़ी देर के बाद को बाराती पीछे रह गया था, वो वहां से गुजरा, उसने कहा मौली साहब यहां से को आपने बारात जाती देखी, तो हजरत इमाम साहब ने कहा भाई मुझे ये तो पता नहीं था कि बारात थी या कुछ था, मैंने आंख उठा के देखा नहीं, लेकिन इतना जरूर है कि थोड़ी देर पहले यहां से कोई आदमियों का गुजर हुआ है, मेरी किताब पर मट्टी आके पड़ गई थी, मुझे इतना पता है, मैंने मट्टी को उड़ा दिया था, लेकिन मैंने आंख उठा के देखा नहीं कि कोई बारात है या क्या है। दुनिया में ऐसे लोग भी गुजरे हैं। अब एक बंदा अगर इल्म का इतना शौकीन हो, पढ़ने पढ़ाने का इतना शौकीन हो कि वो बारात गुजरती को, हमारे एक उस्ताद थे अपना वाकया सुनाते थे कि हम पढ़ रहे थे तो पहले दिन हमारे शहर के ऊपर से, मस्जिद के ऊपर से जहाज गुजरा, तो तालिब इल्मों ने आवाज सुनी तो भागे जहाज देखने के लिए कि ये कैसा होता है, वो बैठे रह गए, बाकी सारे जहाज को देखने चले गए। मुझे तो याद है, आपको भी याद होगा, कभी हमारे गांव में कोई गाड़ी आती थी, कार बस, तो सारे बच्चे पीछे भागते थे कि कार देखेंगे कैसी है, कभी कार देखी नहीं थी हमने, देहातों में बच्चों की आदत होती। अब वो सारे जब जहाज देखकर वापस आए तो उनको आकर कहा यार नई चीज दुनिया में आई है, आप देखने ही नहीं निकले हो, कहा यार मैं घर से पढ़ने आया हूँ, मैं को जहाज़ देखने थोड़ा आया था। ये तो तुम तो बेवकूफ़ हो, जहाज़ देखने आए हो या किताबें पढ़ने आए हो, या इल्म हासिल करने आए हो, जहाज़ देखने आए हो। अब उस्तादों ने खुश होकर उस तालिब इल्म को दुआ दी, ये देखो ये भी एक तालिब इल्म है जो जहाज़ देखने भी नहीं गया। हालांकि नई चीज़ देखना ये कोई गुनाह नहीं था, या जो देखने गए थे उन्होंने गुनाह कर लिया। साइंस की एक ईजाद है, अल्लाह की एक कुदरत है, ठीक है, देखना कौन सा गुनाह है। जिन लोगों को किसी काम पर रग़बत हो जाती है, मेरी जिंदगी का तजर्बा हो सकता है आपका भी हो, आप दिन को जो करें रात को ख्वाब के अंदर आपको आ जाए। मेरे साथ कई दफा ऐसा होता है, रात को सोते सोते कुरान पढ़ रहा हूं, फजर में उठता हूं तो ख्याल आता है रात दो सिपारे पढ़ दिए। भाई कोई रात ऐसी नहीं मिलती जिस रात मक्के मदीने न गए हुए हूं। एक चीज दिमाग पर सवार कर लें अगर आप, वो चीज यकीनन आपके सामने आती है। एक आदमी अपने ऊपर नमाज असर को लागू कर लेता कि मैंने इस नमाज का एहतमाम करना है, उसे कब्र में भी अल्लाह पाक असर की नमाज को याद करा दे। और फिर वो फरिश्ते सुनकर एक दूसरे को कहते हैं आपस में दोनों, ये तो पहले ही पास है, ये तो पहले ही कामयाब है, अब इससे पूछना क्या है। इसलिए कि ये अल्लाह को अल्लाह मानता है तो नमाज की फिक्र कर रहा है, ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह का नबी मानता है तो नमाज की फिक्र कर रहा है, ये दीन इस्लाम को इस्लाम मानता है तो जब ये नमाज की फिक्र। ये तीन सवाल है, मन रब्बो का मन नबियों का मा दीनों का, तेरा रब कौन है, तेरा नबी कौन है, तेरा दीन क्या है। मालूम होता है कि ये बंदा पहले से ही पास है, यार अब इसे पूछना क्या है, चले ये नमाज पढ़ ले, सलाम दुआ करते हैं फिर चलते हैं। अब वो आराम से खड़ा होता है नमाज पढ़ता है। अब को बंदा कहे कि जी वो पहले तो आपने कहा जी कब्र में उठ बैठता है, कैसे बैठता है, अब आप कह रहे हैं जी खड़ा भी हो जाता है नमाज भी पढ़ लेता है। एक दिन आएगा हम इन्हीं कब्रों से उठेंगे, जब कयामत का सूर फूंका जाएगा ना अपने आप उठेंगे, और नंगे भागते हुए उस दिन तो फिर भी अभी कफन होता है पहले दिन, पता नहीं कफन भी गल सड़ जाएगा जब कब्रों का कयामत का दिन आएगा, हम कब्रों से उठेंगे नंगे भागेंगे। जब आप सल्लल्लाहु अलैहि वसल्लम ने यह बात इरशाद फरमाई तो हजरत आयशा रजी अल्लाह तआला ने कहा या रसूल अल्लाह नंगे, हमने फरमाया नंगे, कहा शर्म नहीं आएगी, कहा उस दिन हर किसी को क़यामत की नफसा नफसी की पड़ी होगी, उस दिन को नंगा देखेगा किसी को, हर किसी को अपनी पड़ी हुई होगी, और जब अपनी पड़ी हुई होती है तो कोई किसी के जिस्मों को नहीं देखता। कल तक मुसलमान औरत के बुरके और मुंह छुपाने पर तानो तशरी करने वाली यूरोप की दुनिया कि ये क्या है, आज अपनी बेटियों पर भी कानूनन मास्क पहनाने पर मजबूर हो गए, कानून पे कानून बनते जा रहे हैं कि मास्क नहीं पहनोगे तो इतना जुर्माना हो जाएगा, हर मुल्क में कानून बन गया। ये क्या है, जब सर पे आती है ना, जब नफ्सा नफ्सी आती है तो फिर आदमी हर वो काम करता है जो कभी नहीं किया होता। आप कभी सोच सकते थे कि जिन मुल्कों में बुरकों पर पाबंदियां थी, जिन मुल्कों में पर्दे पर पाबंदियां थी, आज वही मुल्क औरतें तो औरतें रही, अल्लाह पाक ने मर्दों को भी मास्क पहना दिया। रात को सोते वक्त भी आदमी मास्क को देखता है कि नहीं, रात के 2 बजे 4 बजे 5 बजे भी मैं देखता हूं चाइनीज लोग बेचारे वो जो एक्सरसाइज करने निकलते हैं 5 बजे भी मास्क पहन के, बूढ़ी औरतें भी बेचारी निकल रही होती हैं और उसी हालत में एक्सरसाइज कर रही है। ये नफसा नफसी। आइए मेरे दोस्तों, नमाज असर
یہ قبر کی کامیابی کی دلیل ہے. اس کو اس دنیا پر سب سے پہلے کس نے ادا کیا؟ ایک تو ہمیشہ یاد رکھنا کہ یہ نماز ہمارے پاک نبی صلی اللہ علیہ وسلم کی معراج سے بھی پہلے کی فرض شدہ نماز ہے جس کو آپ صلی اللہ علیہ وسلم نے ہمیشہ ادا کیا اور اس کی پابندی فرمائی. اور دوسرا ایک حدیث کے اندر فرمایا گیا کہ اس دھرتی پر نماز عصر کو حضرت موسیٰ علیہ السلام نے بھی ادا کیا. صاحب تورات نبی، اللہ کے صاحب کتاب نبی، اور ہمارا ایمان اس وقت تک کامل نہیں ہوتا جب تک اللہ کے تمام پہلے انبیاء پر ایمان نہ لائیں. زندگی رہی تو انشاءاللہ تعالی یہ باتیں چلتی رہیں گی. درخواست پھر میں آج اتنی کروں گا، اکثر ساتھی نہیں سنتے، فرض پڑھتے ہی کوئی ساتھی یہاں نہ رہے، اور ایسی احتیاط سے اتریں کہ دو آدمی سے زیادہ اکٹھے باہر نہ نکلیں. آپ کو پتہ ہے قانون ہے، $10,000 کا جرمانہ ہے، احتیاط کریں. جس ملک میں رہنا ہے اس ملک کے قانون کا احترام کریں. اور یہ بلا، یہ وبا جو ساری دنیا کے انسانوں کے پیچھے پڑ گئی ہے، دعا بھی کریں، احتیاط بھی کریں کہ اللہ پاک ساری دنیا کے انسانوں کو اس بلا سے نجات نصیب فرمائے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. www.dasquran.com